सूरज शोरा पढ़ते हुए आप इंशाल्लाह बिल्कुल नहीं थकेंगे, ना नींद आएगी ना बोझ लगेगा, क्योंकि इसमें बहुत सारी स्टोरीज़ हैं और स्टोरिकल में तो मज़ा आता है। हाँ, कभी कभी ये होता है कि पहले की सुनी होती हैं तो उस वक़्त फिर लोग कहते हैं अब ये तो फिर मूसा का किस्सा आ गया। तो आज इंशाल्लाह आपने इस बारे में इसको अदब और बेअदबी के एंगल में सुनना है, और शोरा शायरी है तो सूरत के आखिर में इंशाल्लाह पोइट्री पे भी बात होगी। बिस्मिल्लाहिर्रहमानिर्रहीम। तौसीमीम। अल्लाह के नाम से जो बेइंतहा मेहरबान और रहम फरमाने वाला है। तौसीमीम, ये किताबे मुबीन की आयात हैं, यानी रोशन, कोई चीज़ छुपी भी नहीं है इस किताब में, हर हुक्म बड़ा वाज़े बड़ा खुला। लअल्लका बाख़िउन नफ्सका अल्ला यकूनू मुमिनीन। ए नबी, शायद तुम इस गम में अपनी जान खो दोगे, अपनी जान खो दोगे कि ये लोग ईमान नहीं लाते। क्या हमने अपनी जान को ये रोक लगाया हुआ कि लोग दीन की तरफ क्यों नहीं आ रहे? हर एक खुद से पूछे। अपने इर्द गिर्द वालों के लिए तड़पिए, रोइए, परेशान होइए और दुआ मांगे कि अल्लाह, जो लोग अभी तक तेरी तरफ नहीं आए, ईमान से दूर हैं, जिस दर्जे का भी ईमान, तो ए अल्लाह अपनी रहमत से उनको वो ईमान अता फरमा। फिर उसके बाद फरमाया, इन्ना शनुनज़िल अलैहिम मिनस्समाई आयतन। हम चाहें तो आसमान से ऐसी निशानी नाजिल कर सकते हैं कि इनकी गर्दनें इसके आगे झुक जाएं। यानी इस कुरान को और इस वही के सिलसिले को सुनकर नहीं मानते, नहीं झुकते, हम तो ऐसी बड़ी निशानी लाएं कि इनकी गर्दनें उठ ही ना सकें। लेकिन लोगों का हाल क्या है? वमा यातीहि मिन ज़िक्र रहमान मिन अर्रहमान महदसन इल्ला कानू अन्हु मुरिदीन। इन लोगों के पास रहमान की तरफ से कोई नई नसीहत भी आती है, ये इससे मुंह मोड़ लेते हैं। पीछे भी पढ़ी है ना ये बात, सूरत अल-अंबिया 70वें पारे की दूसरी या तीसरी आयतों, दो आयतों में ये बात थी। लोगों का हाल यह, हम अपने आप को चेक करें, कुरान की दावत को कितना सीरियस लेते हैं, कितना उसको इंजॉय करते हैं और कितना उसके बारे में अपने दिल को इन्वॉल्व करते हैं। अब के ये छुटला चुके हैं, अन करीब इनको इस चीज़ की हकीकत मुख्तलिफ तरीक़ों से मालूम हो जाएगी, जिसका ये मजाक उड़ाते रहे। यानी आज तो फ़न कहते हैं ना, हैव अ फन, नो प्रॉब्लम, कल पता चल जाएगा कि करते क्या थे और किस चीज़ को छुटलाया हुआ था। और क्या उन्होंने कभी ज़मीन पर निगाह नहीं डाली कि हमने कितनी कसीर में मकदार में हर तरह की उमदा नबातात इसमें पैदा की। यकीनन इसमें एक निशानी है, मगर इनमें से अक्सर मानने वाले नहीं। ये जुमला बार बार सुनेंगे निशानियों के बारे में। और हकीकत यह है कि तेरा रब ज़बरदस्त भी है और रहीम भी है। और उन्हें उस वक्त का किस्सा सुनाओ जबकि तुम्हारे रब ने मूसा को पुकारा, जालिम कौम के पास जाओ, फिरौन की कौम के पास, क्या वो नहीं डरते? इसने अर्ज़ किया है, मेरे रब, मुझे खौफ है कि वो मुझे झुटला देंगे। वह यदीक सदरी, और मेरा सीना घुटता है और मेरी ज़ुबान नहीं चलती। यहाँ से मूसा का अदब भी देखिए अल्लाह से बात करने का। आप हारून अलैहिस्सलाम की तरफ रिसालत भेजें और मुझ पर इनके यहाँ एक जुर्म का इल्ज़ाम भी तो है, इसलिए मैं डरता हूँ कि वो मुझे कत्ल कर देंगे। फरमाया, हरगिज़ नहीं, तुम दोनों जाओ हमारी निशानियाँ लेकर, हम तुम्हारे साथ सब कुछ सुनते रहेंगे। फिरौन के पास जाओ और उससे कहो, हमको रब्बुल आलमीन ने इसलिए भेजा है कि तू बनी इसराइल को हमारे साथ जाने दे। फिरौन ने कहा, क्या हमने तुझको अपने यहाँ बच्चा का सा ना पाला था? देखिए कितना छिछोरा एहसान जतला रहा है कि अच्छा तू वही है जो हमारे टुकड़ों पे पला था। अब मूसा फिरौन के दरबार में, मूसा का अदब देखिए कि गो के गोल बड़ा मुश्किल था। लड़के के कत्ल की वजह से फिरौन का खौफ भी था, ज़ुबान में भी लुकनत थी, लेकिन अल्लाह के आगे इनकार नहीं किया। कितने उज़र थे मूसा अलैहिस्सलाम के रुकने के कि अल्लाह ताला मैं नहीं कर रहा ये काम, किसी और को दे दे। खाली यही कहते हैं ना कि हारून को दे दें, लेकिन साथ ही उनका साथ मांगा। क्या पता चला कि कभी दीन का कोई काम खुद पे मुश्किल हो जाए, बोझल भी होने लगे, तो अपने साथ किसी दूसरे का साथ ले लें, लेकिन उस काम से पीछे ना हटें कि ठीक है मुझे कोई हेल्पर मिल गया तो मैं ये करूँगा। और मूसा अलैहिस्सलाम की वजह से हारून अलैहिस्सलाम को नबूवत मिल गई। अब फिरौन के दरबार में यहाँ ज़रा आप अदब और बेअदबी के मुजाहरे देखिएगा। मूसा के जुमले कितने नपेतुले, कितना खूबसूरत अंदाज़ है आपके बात करने का, तबलीग का अंदाज़। और फिरौन का देखिएगा कितना ज़्यादा भोंडा अंदाज़ है, गो कि अपनी मईशत पे उसको बड़ा मान था और अपने आप को बड़ा आला नस्ल का समझता था, लेकिन इंसान अपनी गुफ्तगू से पहचाना जाता है कि उसके अंदर क्या है। बिल्कुल इस तनाजर में आप ज़रा इस मुकालमे को सुनते हैं। फिरौन ने कहा, क्या हमने तुझे अपने यहाँ बच्चा सा ना पाला था? एहसान जतला रहा है, तूने अपनी उम्र के कई साल हमारे यहाँ गुजारे और इसके बाद कर गया जो कुछ तू कर गया, ये क्या है ताना? الزام دے رہا ہے. بڑا احسان کیا, تو بڑا احسان فراموش آدمی ہے. اب موسیٰ کا بڑا خوبصورت جواب سنیے. موسیٰ نے جواب دیا, اس وقت وہ کام میں نے نادانستگی میں کر دیا تھا. کتنے بھول پن میں, کچھ چھپے نہیں, ڈرے نہیں, جھوٹ نہیں بولا, کہاں کیا تھا لیکن نہیں پتا تھا. پھر میں تمہارے خوف سے بھاگ گیا. کتنا سچ ہے نا. اس کے بعد میرے رب نے مجھ کو حکم عطا کیا. کیا ادب دکھ رہا ہے موسیٰ کا, خود نہیں ملا, رب نے دیا مجھ کو اور مجھے رسولوں میں شامل کر لیا. رہا تیرا احسان جو تو نے مجھ پر جتایا ہے, تو اس کی حقیقت یہ ہے کہ تو نے بنی اسرائیل کو غلام بنا رکھا تھا. فرعون نے کہا, یہ رب العالمین کیا ہوتا ہے؟ گستاخی سے بھرا ہوا جملہ. موسیٰ نے کہا, آسمانوں اور زمین کا رب اور ان سب چیزوں کا رب جو آسمان و زمین کے درمیان ہیں, اگر تم یقین لانے والے ہو. فرعون نے اپنے گرد و پیش کے لوگوں سے کہا, سنتے ہو؟ موسیٰ نے کہا, تمہارا رب بھی اور تمہارے ان آبا اجداد کا رب بھی جو گزر چکے ہیں. فرعون نے حاضرین سے کہا, تمہارے یہ رسول صاحب جو تمہاری طرف بھیجے گئے ہیں بالکل ہی پاگل معلوم ہوتے ہیں. کیا پتہ چل رہا, نبی کے ساتھ بے ادبی. موسیٰ نے کہا, مشرق اور مغرب اور جو کچھ ان کے درمیان ہے سب کا رب, اگر آپ لوگ کچھ عقل رکھتے ہیں. فرعون نے کہا, اگر تو نے میرے سوا کسی اور کو معبود مانا تو تجھے بھی ان لوگوں کے ساتھ شامل کر دوں گا جو قید خانوں میں پڑے سڑ رہے ہیں. دھمکیاں. موسیٰ نے کہا, اگرچہ میں لے آؤں تیرے سامنے ایک صریح چیز بھی. فرعون نے کہا, اچھا تو لے آ اگر تو سچا ہے. اس کی زبان سے یہ بات نکلتے ہی موسیٰ نے اپنا عصا پھینکا اور یکایک وہ ایک صریح ہستہا تھا. پھر اس نے اپنا ہاتھ بغل سے کھینچا, وہ سب دیکھنے والوں کے سامنے چمک رہا تھا. فرعون اپنے گرد و پیش کے سرداروں سے بولا, یہ شخص یقیناً بڑا ماہر جادوگر ہے, چاہتا ہے کہ اپنے جادو کے زور سے تم کو تمہارے ملک سے نکال دے. اب بتاؤ تم کیا حکم دیتے ہو؟ انہوں نے کہا, اسے اور اس کے بھائی کو روک لیجئے اور شہروں میں ہرکارے بھیج دیجئے کہ ہر سمجھدار جادوگر کو آپ کے پاس لے آئیں. چنانچہ ایک روز مقرر وقت پر جادوگر اکٹھے کر لیے گئے اور لوگوں سے کہا گیا, تم اجتماع میں چلو گے؟ شاید کہ ہم جادوگروں کے دین ہی پر رہ جائیں اگر وہ غالب رہے. جب جادوگر میدان میں آئے تو انہوں نے فرعون سے کہا, ہمیں انعام تو ملے گا اگر ہم غالب رہے. دیکھیے ایک جادوگر کا, اب یہاں سے بھی آپ کو ایک مزاج دکھتا ہے, اس کے مینرز دکھتے ہیں کہ دولت کے لیے آئے تھے. کہا, اچھا کچھ ملے گا؟ اس نے کہا, ہاں اور تم تو اس وقت مقربین میں شامل ہو جاؤ گے. موسیٰ نے کہا, پھینکو جو تمہیں پھینکنا ہے. انہوں نے فوراً اپنی رسیاں اور لاٹھیاں پھینک دیں اور بولے, فرعون کے اقبال سے ہم ہی غالب رہیں گے. یہ جو لفظ ہے نا فرعون کا اقبال, بے عزتی فرعون. یہاں سے چھوٹی سی بات کروں گی. ہمارے ہاں ایک جملہ بڑا عام بولا جاتا ہے لیکن اصل میں اسلام کے خلاف ہے, کہنا ضروری ہے اس لیے کہوں گی. جیسے ہمارے ہاں کہتے ہیں نا اللہ اکبر, اسی طرح وہ لوگ کہتے تھے جے فرعون. جیسے ہندو بھی نعرہ لگاتے ہیں نا جے رام اور فلاں, اسی طرح ہمارے ہاں ایک جملہ جیسے ہوتا ہے, ہم کہتے ہیں کہ زندہ باد کا لفظ, پاکستان زندہ باد. تو زندہ باد کا لفظ تھوڑا سا اگر اس کو ایک خاص سناریو میں لیں, جو اس وقت شاید میں آپ کو نہ سمجھا پاؤں, لیکن بعض چیزیں ایسی ہوتی ہیں کہ جو صریحاً اسلام کی ان چیزوں کے خلاف ہوتی ہیں لیکن ہم اس کو کرتے ہیں. دعا کے رنگ میں کہیں تو ٹھیک ہے لیکن بعض دفعہ اس چیز کے اندر تھوڑا سا شبہ آ جاتا ہے, تو کہنے والے کی نیت پہ بہرحال اس کا اثر پڑتا ہے. اور آپ دیکھ سکتے ہیں کہ لوگ اپنے وقت کے فرعونوں کو خوش رکھنے کے لیے کیسے ان کے ناموں کی جے کرتے تھے, لیکن بعد میں پھر اس کا کیا حال ہوا اس کو آج تک کائنات دیکھ سکتی ہے کہ فرعون آج کہاں پڑا ہے. اس سے کیا پتہ چلا کہ سارے لوگ بھی آپ کی تعریفیں کرنے لگے تو اللہ کے ہاں آپ کا مقام جو ہے وہ بدلا نہیں کرتا. پھر موسیٰ نے اپنا عصا پھینکا تو یکا یک وہ ان کے جھوٹے کرشموں کو ہڑپ کرتا جا رہا تھا. اس پر سارے جادوگر بے اختیار سجدے میں گر پڑے اور بول اٹھے کہ مان گئے ہم رب العالمین کو, موسیٰ اور ہارون کے رب کو. فرعون نے کہا, تم موسیٰ کی بات مان گئے قبل اس کے کہ میں تمہیں اجازت دیتا, ضرور یہ تمہارا بڑا ہے جس نے تمہیں جادو سکھایا. کتنے انایٹیکیٹڈ جملے ہیں نا فرعون کے, اپنے ساتھیوں پہ شک کر رہا ہے. ضرور یہ تمہارا بڑا ہے جس نے تمہیں جادو سکھایا, اچھا بھی تمہیں معلوم ہوا جاتا ہے, میں تمہارے ہاتھ پاؤں مخالف سمتوں سے کٹواؤں گا اور تم سب کو سولی چڑھا دوں گا. انہوں نے جواب دیا, کچھ پرواہ نہیں, ہم اپنے رب کے حضور پہنچ جائیں گے. لا دیر ان الى ربنا منقلبون. مومن کی تو یہی شان ہے, بندہ مومن کے تو ساری زندگی یہ خواہش ہوتی ہے کہ کسی طرح اپنے رب کے پاس پہنچ جاؤں, اور ہمیں توقع ہے کہ ہمارا رب ہمارے گناہ معاف کر دے گا کیونکہ سب سے پہلے ہم ایمان لائے ہیں. یہ ہے سچا ایمان. کوئی سبق نہیں پڑھا، کچھ قرآن کا دورہ قرآن نہیں کیا، لیکن اندر سے پکار آئی کہ آج تک جو کیا اللہ معاف کر دے گا، کیا آج ہمارے لیے بھی یہ بات نہیں ہے؟ ساری زندگی کے گناہ کیے ہوئے نا، انشاءاللہ اللہ پہ امید رکھیں کہ قرآن کے ساتھ جڑے، ساتھ ہی اصلاح کی کوششیں ہوئیں، اللہ پچھلے سارے معاف کر دے گا۔ ہم نے موسیٰ کو وحی بھیجی کہ راتوں رات میرے بندوں کو لے کر نکل چلو، تمہارا پیچھا کیا جائے گا۔ اس پر فرعون نے فوجیں جمع کرنے کے لیے شہروں میں نقیب بھیج دیے اور کہلا بھیجا کہ یہ کچھ مٹھی بھر لوگ ہیں اور انہوں نے ہم کو بہت ناراض کیا ہے۔ آج بھی لوگوں کا یہی حال ہے نا، کچھ مٹھی بھر مسلمان ہی ان کو ناراض کیے ہوتے ہیں، اور ہم ایک ایسی جماعت ہیں جس کا شیوا ہر وقت چکنہ رہنا ہے۔ اس طرح ہم انہیں ان کے باغوں اور چشموں اور خزانوں سے اور ان کی بہترین قیام گاہوں سے نکال لائے۔ یہ تو ہوا ان کے ساتھ، اور دوسری طرف بنی اسرائیل کو ہم نے ان سب چیزوں کا وارث بنا دیا۔ بڑا دل اداس ہو جاتا ہے ان آیتوں کو پڑھ کے۔ ساری زندگی جن باغوں چشموں خزانوں کو سمیٹتے رہے، اللہ خود ان سے لے آئے، اور فرعونی ڈوب گئے اور مصری کلچر سارا پیچھے کا پیچھے رہ گیا۔ کوئی مرے اور اس کی ساتھ چیزیں بھی ختم ہو جائیں نا تو وہ یاد نہیں آتا، لیکن جس کی چیزیں باقی ہوں اس کو دیکھ دیکھ کے مرنے والا یاد آتا ہے۔ اللہ نے کیسی عبرت کا نشان بنا دیا۔ صبح ہوتے ہی یہ لوگ اس کے تعاقب میں چل پڑے۔ جب دونوں گروہوں کا آمنا سامنا ہوا تو موسیٰ کے ساتھ ہی چیخ اٹھے کہ ہم تو پکڑے گئے۔ موسیٰ نے کہا، ہرگز نہیں، میرے ساتھ میرا رب ہے، یعنی میری مدد کرے گا، وہ ضرور میری رہنمائی فرمائے گا۔ ہم نے موسیٰ کو وحی کے ذریعے حکم دیا کہ مارو اپنا عصا سمندر پر۔ یکا یک سمندر پھٹ گیا اور اس کا ہر ٹکڑا ایک عظیم الشان پہاڑ کی طرح ہو گیا۔ اسی جگہ ہم دوسرے گروہ کو بھی قریب لے آئے۔ موسیٰ اور ان سب لوگوں کو جو اس کے ساتھ تھے ہم نے بچا لیا اور دوسروں کو غرق کر دیا۔ اس واقعے میں ایک نشانی ہے، مگر ان لوگوں میں سے اکثر ماننے والے نہیں۔ اور حقیقت ہے کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے۔ آپ دیکھیے کہ جو قومیں گستاخ ہو جاتی ہیں، پھر اللہ تعالیٰ ان کو دنیا میں بھی عبرت کی چیز بنا دیتے ہیں۔ اور اللہ تعالیٰ سے دعا ہے کہ آج کے ہم اپنے رویوں پہ غور کریں۔ آج امت مسلمہ کا بھی حال کوئی بہت زیادہ مختلف نہیں ہے پچھلی قوموں سے۔ اب آگے ابراہیم علیہ السلام کی کہانی۔ وَاتْلُ عَلَيْهِمْ نَبَأَ إِبْرَاهِيمَ إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَا تَعْبُدُونَ۔ اور انہیں ابراہیم کا قصہ بھی سناؤ، جب کہ اس نے اپنے باپ اور اپنی قوم سے پوچھا تھا، یہ کیا چیزیں ہیں جن کو تم پوچھتے ہو؟ یہاں سے اب دیکھیے ابراہیم کا ادب بہت زیادہ آپ کو دکھے گا، اور خاص طور پہ قوم کے سوال جواب کے اندر۔ انہوں نے جواب دیا، کچھ بت ہیں جن کی ہم پوجا کرتے ہیں اور انہی کی سیوا میں ہم لگے رہتے ہیں۔ اس نے پوچھا، کیا یہ تمہاری سنتے ہیں جب تم انہیں پکارتے ہو، یا یہ تمہیں کچھ نفع یا نقصان پہنچاتے ہیں؟ انہوں نے جواب دیا، نہیں، بلکہ ہم نے اپنے باپ دادا کو ایسا ہی کرتے ہوئے پایا۔ سچ ہے نا، ہر دور کا ایک ہی مسئلہ ہے کہ باپ دادا کو یہی کرتے دیکھا۔ باپ دادا کی بات کا نام لے کر لوگ بالکل سوچنے سمجھنے سے بھی اپنے آپ کو جب بے نیاز کر لیں تو سوچنے کی بات ہے کہ وہ باپ دادا پھر آخر کب تک کام دیں گے؟ اگر وہ کام غلط ہوا تو کل قیامت کے دن تو وہ بچا ہی نہیں سکیں گے۔ اس پر ابراہیم نے کہا، کبھی تم نے آنکھیں کھول کر ان چیزوں کو دیکھا جن کی بندگی تم اور تمہارے پچھلے باپ دادا بجا لاتے رہے؟ میرے تو یہ سب دشمن ہیں بجز ایک رب العالمین کے، الذی خلقنی فہو یہدین۔ دیکھیے گا ذرا، اب یہاں تھوڑے سے میں آپ کو پوائنٹس نوٹ کراتی ہوں اور آپ دیکھیں گے ابراہیم کیسے اپنے رب کا ذکر کرتے ہیں۔ کہتے ہیں کہ جس نے مجھ کو پیدا کیا اور وہی مجھ کو راہ دکھائے گا، والذی ہوا یطعمنی ویسقین، اور وہ مجھے کھلاتا اور پلاتا ہے، وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِين، اور جب میں بیمار ہو جاتا ہوں تو مجھے شفا دیتا ہے۔ اس ایک جملے پہ مفسرین نے کئی صفحے لکھے ہیں۔ کہتے ہیں کہ دیکھیں، ابراہیم کا اللہ تعالیٰ کے ساتھ ادب اور ان کے مینرز، کہ جب بیماری کی بات کی تو مرد تو، میں بیمار ہوتا ہوں، یعنی یہ میرے گناہ ہیں، میری غلطیاں ہیں، میری خطائیں ہیں، میں بیمار ہوتا ہوں، لیکن جب شفا کی بات کی تو فہو یشفین۔ اس کے برعکس آج ہم کیا کہتے ہیں، اللہ نے بیمار کیا، اللہ نے یہ کر دیا۔ یعنی دیکھیے بات کا انداز، بعض دفعہ ایک ہی بات ہوتی ہے دو مختلف لوگ کرتے ہیں، بالکل فرق ہوتا ہے۔ میں اس بات کو زبان کے ساتھ تو آف کورس انسان محسوس کرتا ہے، ہر بندہ ہی کرتا ہے۔ میں نے تو اس کو دیکھا ہے کہ ہم جو ایک دوسرے کو پی ایمس لکھتے ہیں نا، انٹرنیٹ پہ جو بات کرتے ہیں وہ سمجھ رہے ہوں گے، उसी से अंदाज़ सा समझ आता है। आप देखिए कि एक बंदे के सलाम करने का अंदाज़, खिताब का अंदाज़, उसको आप देखें, साथ जी भी है और भी है और वो, और दूसरा कहता है हाउ आर यू। ये लफ्ज़ यू से तो मुझे ऐसे लगता है कि जैसे किसी ने तू तकार कह दिया किसी को। हम सब यहाँ अपने आप को चेक करें। बस दफ़ा हम उस्तादों से बात करते हैं, उनको ज़रूरत के लिए कुछ कहते हैं, पूछते हैं, बस दफ़ा साथ कुलीग्स होते हैं उनसे बात करते हैं। तो पीएम्स के अंदर भी ज़रूर कोशिश किया करें कि लफ्ज़ अदब के हों। कोई नहीं तो कुछ उसमें ऐसा अंदाज़ होना चाहिए कि जिससे मोहब्बत टपके। बस दफ़ा आप देखिए कि एक ही चीज़ होती है ना, तो उसको एक बंदा लिख देता है ये वो वक्त है, और दूसरा उसको बड़े अच्छे तरीके से लिखता है। तो ये सारी चीज़ें डिफ़ाइन करती हैं, और अगर ये बातें हम ना डिस्कस करें या एक दूसरे को ना बताएं तो हमें पता भी नहीं चलता। बस लोग बहुत कैजुअल बात करते हैं अपने माँ बाप से, बस बहुत अच्छे तरीके से बात करते हैं। एक एक अम्मी जी, फ़र्क है ना, एक एक अम्मा और एक एक अम्मा जान, फ़र्क है ना। ये अदब है, ये हमारा दीन अदब का। अल्लाह के नबी ने फरमाया कि हमारा दीन तो अदब का दीन है, और जब किसी कौम से अदब दीन ख़त्म हो जाते हैं तो वो उस चीज़ की भी कदर नहीं करते, फिर वो चीज़ वैसे इंसान के लिए उससे फ़ायदा भी नहीं उठाता। और सच कहा किसी ने कि बाअदब बानसीब, और बेअदब बेनसीब, फिर उस बंदे से वो सलाहियत ही ख़त्म हो जाती है, उससे वो काम ही ले लिया जाता है कि इसको तो खुद ही बात करने का तरीका नहीं आता, ये दूसरों को कैसे सिखाएगा। तो इब्राहिम की ये बात, फिर कवल्लज़ी युमीतुनी सुम्मा युख्शीन, और जो मुझे मौत देगा और फिर दोबारा ज़िंदगी बख्शेगा, और जिससे मैं उम्मीद रखता हूँ कि रोज़े जज़ा में वो मेरी ख़ता माफ़ फरमा देगा। अल्लाह हू अकबर, कितनी अच्छी उम्मीदें इब्राहिम को अपने रब से।